व्यू 360 में 8 फरवरी के इंतखाबात में 2018 के मुकाबले में कुल वोट्स तो ज्यादा पड़े लेकिन टर्नआउट की शरह निस्बतन कम रही। पाकिस्तान भर में वोटर्स कहां ज्यादा और कहां कम वोट डालने के लिए निकले और क्यों, बात करेंगे आज के शो में। वॉइस ऑफ अमेरिका के वाशिंगटन स्टूडियोज में आप सबको खुश आमदीद। आप देख रहे हैं प्रोग्राम व्यू 360 और मैं हूं असदुल्लाह खालिद। दुनिया भर के ममालिक में जमहूरी अकदार कहाँ ज्यादा मजबूत हैं और कहाँ कमजोर, द इकोनॉमिस्ट का इकोनॉमिक इंटेलिजेंस यूनिट इस पर दुनिया को आगाह करने के लिए हर साल डेमोक्रेसी इंडेक्स जारी करता है। जुमे के दिन जारी किए जाने वाले इस इंडेक्स में पाकिस्तान की रैंकिंग कई दर्जे कम कर दी गई है और अब पाकिस्तान का शुमार हाइब्रिड जमहूरियत की बजाय अथॉरिटेरियन या आमराना रियासतों की फहरिस्त में शामिल हो गया है। डेमोक्रेसी इंडेक्स के मुताबिक इंतखाबी अमल में मुदाखलत और हुकूमती बदनज़मी के साथ मुल्क में अदलिया की खुदमुख्तारी में भी शदीद कमी आई है। ये दर्जाबंदी एक ऐसे वक्त में सामने आई है जब पाकिस्तान में 8 फरवरी के इलेक्शंस के बाद किसी भी पार्टी को वाज़े मैंडेट ना मिलने से मुल्क में सियासी बेयकीनी जारी है। मुल्क में इंतखाबात की निगरानी और शफाफियत के लिए काम करने वाली गैर सरकारी तंजीम फाफिन के आदाद व शुमार के मुताबिक इस बार गुज़िश्ता इंतखाबात के मुकाबले में 58 लाख ज्यादा पाकिस्तानियों ने वोट डाले, लेकिन कुल रजिस्टर्ड वोटर्स की तादाद के हिसाब से अगर हम इसको देखते हैं तो इस बार वोटर टर्नआउट 2018 के मुकाबले में तकरीबन 4% कम था। तो इन इंतखाबात में मजमूई तौर पर वोटर्स टर्नआउट में होने वाली कमी की वजूहात क्या थी, आज के शो में हम इसी हवाले से बात करेंगे। पाकिस्तान में हुकूमत साजी के बारे में मजीद खबरें और दुनिया भर में होने वाली अहम डेवलपमेंट्स पर खबरें और तज्जिये आप हमारी वेबसाइट urduvoa.com पर भी पढ़ सकते हैं। सबसे पहले चलते हैं इस्लामाबाद और जानते हैं कि हुकूमत साजी के बारे में गुज़िश्ता 2 दिनों में क्या डेवलपमेंट्स हुई हैं। आसिम वॉइस ऑफ अमेरिका के हमारे साथ हैं इस वक्त। आसिम अली राना, क्या हालात हैं आज इस्लामाबाद में और सुप्रीम कोर्ट में इंतखाबात को कलअदम करने की एक दरख्वास्त की समाअत थी आज, क्या अपडेट्स हैं उस पर?
जी बिल्कुल असद, आज जो है सुप्रीम कोर्ट में जो आज दरख्वास्त दी गई थी वो वहां पर एक आम शहरी ब्रिगेडियर रिटायर्ड अली खान की तरफ से ये दरख्वास्त दी गई थी, जिसमें उन्होंने कहा था कि इंतखाबी अमल जो है उसमें तमाम सियासी जमातों को जो है वो इख्तलाफात हैं, उनके तहफ़ुज़ात हैं और तमाम सियासी जमातें जो कह रही हैं कि वो ये इलेक्शन दुरुस्त नहीं हुए, लिहाजा उन्हें कालेदम करार दिया जाए। लेकिन आज इतफाक़ की बात कि जब वो वहाँ पर आज ये केस की समाअत शुरू हुई तो वो वहां पर कमरा अदालत में मौजूद ही ना थे, ना ही उनके कोई वकील थे, जिस पर चीफ जस्टिस जस्टिस काजी फैज़ ने खासा बरहमी का इजहार किया और उन्होंने इस हवाले से कहा कि ये मजाक नहीं है कि सुप्रीम कोर्ट पाकिस्तान को में आप एक दरख्वास्त दायर कर दें और उसके बाद आप उस दरख्वास्त को दोबारा देखें ही ना। लेकिन अदालत ने इस हवाले से जो है वो केस की समाअत जो है वो 27 फरवरी तक जो है वो मुलतवी कर दी है। इसके साथ साथ जो इस्लामाबाद में जो इस वक्त अहम सूरत हाल है उसमें जो मुख्तलिफ सियासी जमातें हैं वो यहाँ पर हुकूमत साजी के लिए इस वक्त कोशिशें कर रही हैं, उनका मुख्तलिफ जो है कोशिशें जारी हैं। आज पाकिस्तान तहरीके इंसाफ ने सुन्नी इतिहाद काउंसिल के साथ जो है वो इंतखाबी इतिहाद किया है ताकि वो जो है फौरी तौर पर इंतखाबी अमल में शामिल हो सकें और वहाँ पर जो मखसूस सीटें जो खवातीन की मखसूस सीटें होती हैं वो हासिल कर सकें। इसके लिए पाकिस्तान तहरीके इंसाफ ने जो है वो आज सुन्नी इतिहाद काउंसिल के साथ बाज़ाब्ता तौर पर अपने इतिहाद का ऐलान कर दिया है। इसके साथ साथ जो यहाँ पर दूसरी जानब पाकिस्तान मुस्लिम लीग और पाकिस्तान पीपल्स पार्टी के दरमियान पावर शेयरिंग के हवाले से जो फार्मूला तय करने के लिए मुज़ाकराती अमल है, उनकी कोऑर्डिनेशन कमेटियां हैं, उनके मुज़ाकरात का सिलसिला भी अभी तक जारी है। गुज़िश्ता रोज तक जो था वो ये बात सामने आई थी कि वहां पर पाकिस्तान मुस्लिम लीग नून ने 3 साल पहले खुद हुकूमत करने और 2 साल के लिए पाकिस्तान पीपल्स पार्टी को हुकूमत करने की पेशकश की थी, लेकिन बिलावल भुट्टो जरदारी जो पाकिस्तान पीपल्स पार्टी के चेयरमैन हैं उन्होंने इस बात से जो था वो इनकार कर दिया था और उनका कहना था कि वो वफाक में किसी भी तरह हुकूमत का हिस्सा नहीं बनेंगे। लेकिन बहरहाल अभी इस हवाले से मुख्तलिफ इत्तला'आत आ रही हैं और उनके मुज़ाकरात का सिलसिला जारी है और इन कोऑर्डिनेशन कमेटियों की तरफ से हतमी फैसले के ऐलान के बाद ही हुकूमत साजी के हवाले से फैसला किया जा सकेगा।
तो कितने इम्कान है आसिम इस्लामाबाद में कि मुस्लिम लीग नून हुकूमत बनाए और कितने इम्कानात इस बात के हैं कि पीटीआई की हुकूमत बने?
असल अगर देखा जाए तो वहां पर जो कानून के मुताबिक देखा जाए तो वहां पर इस वक्त पाकिस्तान मुस्लिम लीग नून और पीपल्स पार्टी हुकूमत बनाने की आसानी पोजीशन में हैं इस वक्त, क्योंकि लेकिन पाकिस्तान तहरीके इंसाफ के पास इस वक्त अपनी खवातीन की जो मखसूस नशस्तें हैं वो हासिल करने के लिए उनके पास वक्त बहुत कम है। जिस वक्त तक उनको अगर मिलती है اب وہ سنی اتحاد کاؤنسل کے ساتھ مل کر وہ اپنی مخصوص نشستیں حاصل کرنے کی کوشش کریں گے. تو جو ان کی عددی برتری ہے وہ وہاں پر جو ہے وہ 120 سے لے کر 130 تک پہنچ سکے گی. لیکن حکومت سازی کے لیے تقریباً 169 سیٹس جو ہیں وہ درکار ہیں. اس صورتحال میں پاکستان مسلم لیگ نون اور پیپلز پارٹی اگر یہ مل جاتے ہیں تو یہ بآسانی حکومت بنانے کے لیے بالکل تیار ہیں. لیکن پاکستان تحریک انصاف مخصوص سیٹیں حاصل کرنے کے بعد بھی بغیر کسی بڑی جماعت کو ساتھ ملائے وہ الگ ابھی تک جو ہے وہ وہاں پہ ملانے کی پوزیشن میں نہیں ہے. تو ابھی جو صورتحال نظر آ رہی ہے اس میں تو بظاہر یہی نظر آ رہا ہے کہ پاکستان مسلم لیگ نون اور پاکستان پیپلز پارٹی اور ایم کیو ایم مل کر حکومت بنائیں گے. لیکن اگر جیسے بازی میں بعض اطلاعات جو سامنے آتی رہی کہ پاکستان مسلم لیگ نون جو ہے وہ اس بات میں دلچسپی نہیں لے رہی کہ وہ وفاق میں حکومت بنائے, اگر کوئی ایسی صورتحال ہوتی ہے تو اس میں پاکستان پیپلز پارٹی اور پی ٹی آئی کا اگر کوئی اتحاد ہوتا ہے کسی اسٹیج پہ جا کر تو وہ حکومت بنانے کی پوزیشن میں ہوں گے. جی
تو عاصم, احتجاج بھی تو ہم نے دیکھا لاسٹ ویک, اب جی ڈی اے کی طرف سے جو احتجاج ہوا اور اس کے علاوہ بھی جو چھوٹی ریجنل پارٹیز کی طرف سے بھی اور بڑی پارٹیز کی طرف سے بھی, جیتنے اور ہارنے والی دونوں پارٹیاں احتجاج کرتی نظر آتی ہیں, اس کو کتنا سیریس لے رہی ہے اسٹیٹ؟
جی بالکل اسد, اس حوالے سے جو احتجاج کا سلسلہ ہے وہ لگاتار جاری ہے. جو جتنی بھی جماعتیں ہیں بالخصوص جو جماعتیں ہاری ہیں جو جیتی ہیں وہ سب کے سب انتخابی نتائج کے اوپر عدم اطمینان کا اظہار کر رہے ہیں. کوئی بھی جماعت جو ہے وہ ان کو مکمل طور پر تسلیم کرنے کے لیے تیار نہیں ہے. پاکستان تحریک انصاف خیبر پختونخوا میں انہوں نے اکثریت حاصل کی, پنجاب میں انہوں نے کافی بڑی تعداد میں سیٹیں حاصل کی, اسی طرح وفاق میں بھی انہوں نے سیٹیں حاصل کی, لیکن اس کے باوجود وہ وہاں پر کراچی کے انتخابی نتائج کے اوپر جو ہے وہ تحفظات کے شکار ہیں. وہاں پر ان کا کہنا ہے کہ کراچی میں ہمیں کوئی سیٹ نہیں دی گئی کیونکہ وہ تمام تر سیٹیں ہماری تھیں. اسی طرح راول پنڈی ڈویژن کے خاص طور پہ کمشنر راول پنڈی کے بیان کے بعد ان کے موقف کو جو ہے وہ تقویت ملی ہے. اسی طرح آج اسلام آباد میں ان کی جو تین سیٹیں تھیں وہاں پر پاکستان تحریک انصاف کا کہنا ہے کہ انہوں نے آج اس کے خلاف اسلام آباد ہائی کورٹ میں درخواست دی تھی اور آج تینوں سیٹوں کے اوپر جو نتائج تھے وہ وہاں پر اسلام آباد ہائی کورٹ نے روک لی ہیں, ان کے نوٹیفیکیشن جو ہے ان کو معطل کر لیا گیا ہے. سو تمام جماعتیں جو ہے وہ وہاں پر اس سے مطمئن نظر نہیں آ رہی. اگر اسی طرح پاکستان مسلم لیگ نون کی بات کریں تو وہ بھی خیبر پختونخوا اور پنجاب کے دیگر علاقوں میں اپنے تحفظات کا جو ہے وہاں پر اظہار کر رہے ہیں اور کہہ رہے ہیں کہ جی بالکل یہ الیکشن فیئر نہیں ہوئے. صرف ایک جماعت جیسے کہا جائے کہ پاکستان پیپلز پارٹی, وہ ان انتخابی نتائج سے کافی حد تک مطمئن نظر آتی ہے. لیکن تمام چھوٹی جماعتیں چاہے وہ مولانا فضل الرحمان کی جے یو آئی ہو یا جی ڈی اے ہو یا باقی جماعتیں, وہ سب کے سب انتخابی نتائج پر جو ہے تشویش کا اظہار کر رہے ہیں. تو اس تمام صورتحال میں ابھی حکومت سازی کا جب تک مرحلہ مکمل نہیں ہوتا اس وقت تک ان تمام سیاسی جماعتوں کو جو ہے وہاں پر ہینڈل کرنا وہ بھی خاصا ایک مسئلہ ہوگا. جو نئی آنے والی حکومت ہوگی اس کے لیے بھی یہ چیلنج ہوگا کہ انتخابی نتائج کے اوپر تمام سیاسی جماعتیں کس طرح سے تسلیم کریں اور ریاست کس طریقے سے وہ فارورڈ کرے.
بہت بہت شکریہ عاصم, آپ ہمیں اپڈیٹ کر رہے تھے اس وقت اسلام آباد میں پولیٹیکلی کس طرح کی ڈیولپمنٹس ہیں اور کس طرح سے ان کو پرسیو کیا جا رہا ہے. بہت شکریہ آپ کا. مختلف صوبوں اور شہروں میں پڑھنے والے ووٹ کے تناسب کے بارے میں فری اینڈ فیئر الیکشن نیٹورک یعنی فافن کی رپورٹ میں کیا کہا گیا تھا, پہلے اس بارے میں سمن خان سے جانتے ہیں اور پھر اس حوالے سے مزید بات کریں گے.
انتخابات 2024 آئے اور چلے بھی گئے, لیکن جو اب تک جاری ہے وہ ہے انتخابی عمل پر ہونے والے مباحثے اور تجزیے. فافن یعنی فری اینڈ فیئر الیکشن نیٹورک کی انتخابات 2024 بارے جاری کردہ ابتدائی رپورٹ نے پاکستان میں اس بحث کو ووٹرز ٹرن آؤٹ کے اعتبار سے بھی آگے بڑھایا ہے. 8 فروری 2024 کو پاکستان کے 12ویں عام انتخابات کے لیے رجسٹرڈ ووٹرز کی تعداد 12,66,50,183 تھی. الیکشن سے پہلے اور بعد بعض حلقے ووٹرز ٹرن آؤٹ کم دیکھ رہے تھے, جبکہ بیشتر کو امید تھی کہ اس بار ووٹ زیادہ تعداد میں کاسٹ ہوں گے. فافن کی اس رپورٹ نے اس اعتبار سے بہت سے سوالات کے جواب واضح کیے ہیں, جس کے مطابق قومی اسمبلی کی 263 نشستوں پر 6,05,08,212 ووٹ ہی کاسٹ کیے گئے. حالانکہ انتخابات 2018 کے نسبت اس بار 58 لاکھ سے زائد ووٹ کاسٹ ہوئے, لیکن شرح 52.1 سے کم ہو کر 47.8 رہی. فارم 47 کی گنتی کے عارضی تجزیے کی بنیاد پر جاری کی گئی رپورٹ کے مطابق وفاق سمیت تمام صوبوں کا ٹرن آؤٹ بھی منظر عام پر لایا گیا ہے, جو کچھ یوں ہے. سب سے پہلے بات کریں گے اسلام آباد کی, جہاں پر قومی اسمبلی کی 3 نشستوں پر 5,87,170 ووٹ کاسٹ ہوئے اور ووٹنگ کا تناسب 54.2% رہا. कुल 7,19,41,862 रजिस्टर्ड वोटर्स वाले सूबे पंजाब का रुख करते हैं, जहां कौमी असम्बली की 139 नशिस्तों पर 3,71,04,469 वोट कास्ट हुए। पंजाब में वोटिंग का तनासुब 51.6% रहा। सिंध में कुल 2,69,94,069 वोट रजिस्टर्ड थे, जिसमें से कौमी असम्बली की 61 नशिस्तों पर 1,17,90,822 वोट पड़े और यूं सिंध में वोटिंग का तनासुब 43.7% रहा। पाकिस्तान में सबसे ज्यादा वोटर्स टर्नआउट सुबह खैबर पख्तूनख्वा में 81% रहा, जहां कौमी असम्बली की 44 नशिस्तों पर 87,23,226 लोग वोट डालने घरों से बाहर निकले। बलूचिस्तान में कुल 53,70,804 वोट रजिस्टर्ड थे, जिनमें से कौमी असम्बली की 16 नशिस्तों पर 23,02,522 लोगों ने वोट कास्ट किए। इस एतबार से बलूचिस्तान में वोटिंग का तनासुब 42.9% रहा। देखने और सुनने में तो ये अदाद शुमार और तनासुब हौसला अफजा लगते हैं, लेकिन गुज़िश्ता इंतखाबात के मुकाबले में तमाम सूबों के वोटर्स टर्नआउट में इस बार कमी देखी गई है, जो पंजाब में 5%, सिंध में 7% और खैबर पख्तूनख्वा में 3% रही। समन खान, वॉइस ऑफ अमेरिका, लाहौर।
वोटर्स के इन इंतखाबात में रुझानात के बारे में बात करते हैं फाफिन से। सलाहुद्दीन सफदर इस वक्त हमें ज्वाइन कर रहे हैं। सलाहुद्दीन, बहुत शुक्रिया हमें वक्त देने का। क्या वोटर टर्नआउट पर आपको कोई हैरत हुई, तवक्को के मुताबिक था या तवक्को के बरक्स?
ये खासा तवक्कोआत के मुताबिक ही था। हमारे यहाँ जितने वोटर्स वोट डालते हैं उस हिसाब से पिछले इलेक्शन के मुकाबले में इस दफ़ा ज़्यादा वोटर निकले हैं। पिछली दफ़ा जो है वो ऑलमोस्ट 54 मिलियन वोटर्स ने जो है वो July 25, 2018 को वोट कास्ट किया था। इस दफ़ा ये 60 मिलियन वोटर्स हैं। तो एब्सोल्यूट नंबर्स के अंदर तो जो वोटर टर्नआउट है वो बढ़ा है, अलबत्त परसेंटेज पॉइंट के अंदर हमें इसमें थोड़ी सी कमी दिखाई देती है। उसकी वजह यह है कि जो डिनोमिनेटर है यानी जो टोटल रजिस्टर्ड वोटर्स हैं वो बढ़ गए हैं। पिछली दफ़ा वो 106 मिलियन थे, इस दफ़ा वो 128 मिलियन हो गए हैं। वो 22 मिलियन का जो एक वोटर रजिस्ट्रेशन के अंदर इंक्रीज हुआ है, उसकी वजह से परसेंटेज के अंदर हमें वोटर टर्नआउट कम महसूस होता है। ऑल दो स्टिल जो है पिछले इलेक्शन के कंपैरिजन में ये टर्नआउट इंकरेजिंग है, इस एतबार से कि इस दफ़ा 6 मिलियन ज़्यादा लोग निकले हैं।
लेकिन 6 मिलियन लोग अगर ज़्यादा निकले हैं सलाहुद्दीन, जिस तरह आप बात कर रहे हैं, तो रजिस्टर्ड वोटर्स जो थे पिछले इंतखाबात की नस्बत और इन इंतखाबात में तकरीबन 2.25 करोड़, एक तरफ 2.25 करोड़ और एक तरफ हम तकरीबन 58-60 लाख की बात कर रहे हैं, तो जो 2.25 करोड़ नए वोटर रजिस्टर हुए उनमें से सिर्फ 58 लाख ही आप समझते हैं नए आए, या एक पूरा अलग मिक्स है ये, कोई ऐसा आपके पास कोई एनालिसिस बना?
अच्छा, ये डिसएग्रीगेट करना मुश्किल है कि जो नए आने वाले वोटर हैं ये क्या जो नए वोटर रजिस्टर हुए हैं उन्होंने वोट डाला है या जो पहले से रजिस्टर्ड वोटरों ने ही वोट डाला है। तो ये इस तरह की डिसएग्रीगेशन जो है वो मुमकिन नहीं हो पाई अभी तक। हम इस तरह का कोई डेटा नहीं देखा, अलबत्ता ये ज़रूर देखा है हमने कि पिछली दफ़ा के मुकाबले में इस दफ़ा जो नए वोटर आए हैं उनमें ख़वातीन की तादाद ज़्यादा है। 254 हलकों के जेंडर डिसएग्रीगेटेड जो वोट पोल्ड हैं वो हमारे पास मौजूद हैं, उनमें देखा जाए तो ऑलमोस्ट जो 1.1 मिलियन एडिशनल मर्द हैं जबकि 2.3 मिलियन एडिशनल ख्वातीन हैं। यानी पिछले इलेक्शन के मुकाबले में जो नए वोटर या जो इजाफी वोटर निकले हैं उन इजाफी वोटरों के अंदर ख्वातीन की तादाद जो है वो हमें ज्यादा नजर आती है। ऑल दो अगेन परसेंटेज पॉइंट के अंदर ख्वातीन का टर्नआउट जो है वो हमें कम नजर आता है। पिछली दफा वो ऑलमोस्ट 46% था, इस दफा वो 43% के पास है, तो वो परसेंटेज पॉइंट के अंदर कम नजर आता है। उसकी भी अगेन वजह वही है कि जो 2.25 करोड़ जो नए वोटर ऐड हुए हैं रजिस्टर्ड इलेक्टोरल रोल्स के अंदर उसमें ख्वातीन की एक बड़ी तादाद है। पहली दफ़ा पाकिस्तान में ऐसा हुआ है कि जो नए वोटरों की रजिस्ट्रेशन के अंदर ख्वातीन ज़्यादा रजिस्टर हुई हैं और मर्दों की नस्बत ख्वातीन ज़्यादा रजिस्टर हुई हैं।
तो सलाहुद्दीन, एक चीज़ अगर हम नंबर्स का जब जायज़ा ले रहे हैं तो अगर हिस्टोरिकली पिछले अगर हम 18 की बजाय उससे पीछे वाले इलेक्शंस भी देखें तो अब तक के जो पैटर्न है उसके मुताबिक ये आदाद शुमार जो हैं वो कितने सेटिस्फैक्ट्री हैं?
ये मुसलसल एक हमें जो वोटर रजिस्ट्रेशन है, जो वोटर रजिस्ट्री है वो स्वेल होती हुई नज़र आ रही है कि उसके अंदर नए वोटर ऐड हो रहे हैं। तो वो जो एक अंडर रजिस्ट्रेशन का कुछ जगहों के ऊपर खदशा था या एक कंसर्न मौजूद रहा है कि बहुत सी ऐसी जगह हो सकती हैं जहाँ पे ऑल एलिजिबल पॉपुलेशन जो है वो अभी तक रजिस्टर नहीं है, वो हमें कम होता हुआ महसूस होता है। और इसी तरह से जो जेंडर गैप था कि ऑल दो पॉपुलेशन के अंदर जो है वो मर्द और औरतें बराबर हैं, लेकिन वोटर रजिस्ट्री के अंदर जो है वो खवातीन की तादाद मर्दों से सिग्निफिकेंटली कम हो जाती है। तो वो जो जेंडर गैप है ऑन इलेक्टोरल रोल्स वो भी हमें सिमटता हुआ नजर आता है कि 2018 के अंदर ये 12.8 मिलियन के करीब था, अभी ये सिमटता हुआ कोई 9 मिलियन के आसपास जो है वो आ गया, 9 point something मिलियन जो है वो जेंडर गैप है, यानी इतने मर्द ज्यादा हैं औरतों की निस्बत ऑल दो पॉपुलेशन के अंदर जो
जो रेशो है वो डिफरेंट है,
पर तो, इतना ज्यादा नहीं
नजर। राइट, तो क्या कोई ऐसे आदाद शुमार हैं आपके पास इस पूरे सर्वे से जो निकले हों जिनसे ये पता चलता हो कि यूथ में वोट डालने की शरह जो है वो क्या रही?
हाँ, ये पता किया जा सकता है, इलेक्शन कमीशन ये कर सकता है, लेकिन किसी और के लिए शायद ये मुमकिन ना हो। इलेक्शन कमीशन के पास इलेक्टोरल रोल्स होते हैं, उन इलेक्टोरल रोल्स के ऊपर जिन जिन्होंने वोट डाला होता है उनके नाम के ऊपर वो एक लाइन लगा देते हैं, उसे स्ट्राइक ऑफ कर देते हैं। तो उस इलेक्टोरल रोल के ऊपर जो है वो वोटर की एज भी आ रही होती है, तो वहाँ से जो स्ट्राइक ऑफ किए हुए नंबर्स हैं वहाँ से पता चलाया जा सकता है कि किस एज ग्रुप में कितना टर्नआउट रहा है। लेकिन ये वाले इलेक्टोरल रोल्स चूँकि पब्लिक डॉक्यूमेंट नहीं है तो इस वजह से कोई सही अंदाज़ा लगाना मुमकिन नहीं है। कुछ इदारे इस तरह का काम करते हैं कि वो एग्जिट पोल्स कर लेते हैं, पोलिंग स्टेशन से बाहर निकलने वालों से उनकी एज पूछ लेते हैं और पूछ लेते हैं कि उन्होंने वोट डाला या नहीं। माजी के इलेक्शंस में ऐसा होता रहा, तो उसकी बुनियाद पे यूथ टर्नआउट के ऊपर कुछ अंदाजे लगाए जाते रहे हैं माजी में, लेकिन जो एक्यूरेट फिगर है वो इसी तरीके से इलेक्शन कमीशन ही निकाल सकता है, या तो इलेक्शन कमीशन ये इस तरह का कोई डेटा जो है वो कुछ इदारों को जो है इजाज़त दे दे कि वो जाके रोज जो यूज हुए थे पोलिंग स्टेशन के ऊपर उनको देख सकें तो वो वहां से कैलकुलेट कर लें, अगर ना इलेक्शन कमीशन को खुद ये मशक्कत करना होगी कि वो ये टर्नआउट निकाल के बताए कि किस एज ग्रुप के कितने लोग जो हैं वो वोट डाल रहे हैं। तो ये
एक चीज बिल्कुल लास्ट पे अगर आप ये बता सकें, अनयूजुअल नंबर्स आपको जो इसमें ऐसे नजर आए हो, जो इंटरेस्टिंग नंबर्स आप शेयर करना चाहें हमसे।
इंटरेस्टिंग नंबर्स यही है कि टर्नआउट जो है वो अनफॉर्चुनेटली लोएस्ट है खैबर पख्तूनख्वा के अंदर, 40% से भी कम रहा है, इस दफ़ा 39.5% है। बलूचिस्तान और सिंध के अंदर जो है वो 42-43% के आसपास रहा है। पंजाब में ऑल दो ओवरऑल टर्नआउट जो है वो 50% से ज़्यादा रहा है, लेकिन जो पंजाब का जो गैप है 2018 के टर्नआउट से वो सबसे शार्पेस्ट डिक्लाइन है कि वो 56 से 51 पे आया है। तो बाकी सब जगहों पे 2-3 या 4 percentage point का डिफरेंस आया है, लेकिन पंजाब के अंदर 5 percentage point का जो है वो डिफरेंस आया है। तो वो
ये आप समझते हैं कि अनयूजुअल नंबर्स से जो आपके सर्वे में सामने आया
नजर आती है। बाकी इस्लामाबाद के अंदर सबसे हाईएस्ट टर्नआउट रहा है, वहाँ पे हमें नजर आता है। ऑल दो अगेन जो अर्बन पॉपुलेशन है जहाँ पे रोड्स भी हैं, पोलिंग स्टेशन भी एक्सेसिबल हैं, तो आराम से लोग पहुँच पाए। लेकिन इनकरेजिंग चीज़ ये थी कि बलूचिस्तान का टर्नआउट जो है वो खैबर पख्तूनख्वा से भी बेहतर है।
बहुत बहुत शुक्रिया फाफिन से। सलाउद्दीन सफदर हमारे साथ थे और हम बात कर रहे थे कि किस तरह का ये जो सर्वे और जो आदाद शुमार थे वो किस हद तक इनकरेजिंग है इस कॉन्टेक्स्ट में कि वोटिंग टर्नआउट और ओवरऑल वोट डालने की या सिस्टम पे एतमाद जाहिर करने की शरह जो है वो कितनी ज़्यादा है, नौजवानों का वोट कितना अहम था इस इलेक्शन के लिए। इस हवाले से बात करते हैं लाहौर यूनिवर्सिटी ऑफ मैनेजमेंट साइंसेज से अली उस्मान कासमी हमें ज्वाइन कर रहे हैं। अली, बहुत शुक्रिया हमें वक्त देने का। जिस तरह इलेक्शन के नतज पर तनकीद हो रही है और जैसे तकरीबन सभी जमातें इलेक्शन में धांधली के इल्ज़ाम लगा रही हैं, पाकिस्तान के आवाम और ख़ासतौर पर यूथ का सियासी निज़ाम पर एतमाद और यकीन किस हद तक मुतासर हो सकता है इससे?
जी, ये बड़ा अहम सवाल है क्योंकि मेरे ख्याल में बहुत बड़ी तादाद में जो एक यूथ वोट है या एक मोबिलाइजेशन है वो इमरान खान के हक में हमें नज़र आई। वैसे तो ये कहना गलत नहीं होगा कि जब से उनका एक कहना चाहिए कि एक नया जन्म हुआ सियासत में 2010-11 के बाद से, उसी वक्त से उन्होंने एक कैप्चर किया यूथ वोट बैंक। ऑल्दो उसमें फिर भी दीगर जमातों का भी एक हिस्सा था, बट विद द पैसेज ऑफ टाइम उसमें इजाफा होता गया और फिर पिछले 10 साल में एक पूरी नई नस्ल जो है वो जवान हुई और वो उसी नजरिए पर, उसी नैरेटिव पर, उसी मीडिया और सोशल मीडिया की उसमें उसकी सियासी तरबियत हुई। तो आई थिंक एक बहुत ज्यादा एक्साइटमेंट भी थी, एक बहुत ज्यादा गुस्सा भी था जिसका उन्होंने इजहार अपने सियासी रवैये से किया। लेकिन जो हम अपने देखते हैं यूनिवर्सिटी में या बाकी लोगों से बातचीत करके तो यही पता चलता है कि एक एक डिसअपॉइंटमेंट है कि उनको लगता है कि डिस्पाइट द फैक्ट कि हमने मोबिलाइज किया, हम बाहर निकले, हमने जिद्दोजहद की, हमने वोट डाला, इसमें 1.5 साल की सख्तियां भी देखी, तो ओवर तो आई थिंक दिस इज वेरी क्रूशियल, क्योंकि ये वो वोटर है जिसने अगले 30-35 साल तक पाकिस्तान का सियासी फैसला करना है.
दैट्स वेरी इंपॉर्टेंट. मैं यहीं पे एक चीज और भी चाहूंगा कि ऐड करूं और उसको भी आप जवाब देते चलें. जमहूरी निज़ाम में, किसी भी जमहूरी निज़ाम में, हम देखते हैं कि इंतखाबी अमल बहुत कलीदी होता है, मगर पाकिस्तान में कई दिहाइयों से जिस तरह इंतखाबी मश्क की जा रही है, इसकी अफादियत पर या बामानी होने पर जिस तरफ आप भी रेफर कर रहे हैं, आपको कोई सीरियस कंसर्न्स हैं?
देखिए, वैसे तो अगर देखा जाए तो हर दफा मैं तो कहूंगा कि बेशतर मौके पर पाकिस्तान के आवाम ने, पाकिस्तान के वोटर्स ने जो राय देना चाहिए, जो उन्होंने एंटी एस्टैब्लिशमेंट वोट देना चाहा वो उन्होंने दिया तो सही. वो अगर वो उस तरह से कामयाबी में कन्वर्ट हुआ या नहीं वो एक अलग बहस है, लेकिन मैं ये कहूंगा कि जैसे 2018 में भी एक एंटी एस्टैब्लिशमेंट वोट दिया गया लेकिन वो उस तरह से सक्सेस में ट्रांसफॉर्म नहीं हो सका. तो सेटबैक्स होते हैं, लेकिन उन सेटबैक्स का मतलब ये नहीं होता उमूमी तौर पर कि लोग हिम्मत हार जाते हैं. आई थिंक व्हाट इज एक्सेप्शनल अबाउट दिस मोमेंट इज परहैप्स ये जितने ब्लेटेड अंदाज में इस दफा ये तमाम मामलात अमल में लाए गए हैं, तो शायद उससे जो डिसअपॉइंटमेंट पैदा होगी वो शायद लास्टिंग हो सकती है. मगर ना उससे पहले भी चाहे 1988 के इंतखाबात हो, 1990 के, 93 के, 2018 के, उनमें भी ये एक अवामी गुस्सा अपने वोट के जरिए सामने आता है, लेकिन ये शायद ज्यादा ऑब्वियस है और ये अमल बहुत तवील हो गया है और शायद इसलिए ये एक सवाल, बड़ा सवाल निशान शायद मुस्तकबिल के लिए खड़ा कर सकता है.
अरे, इकोनॉमिस्ट इंटेलिजेंस यूनिट के डेमोक्रेसी इंडेक्स आपने देखा होगा, वीकेंड पे रिलीज हुआ, पाकिस्तान को एक अथॉरिटेरियन रिजीम की दर्जाबंदी में डाल दिया गया है. आपको मुल्क में जमहूरियत के बेहतर होने का इम्कान नजर आता है?
इम्कान, लेकिन बहुत इसके लिए बहुत ज्यादा जद्दोजहद करना पड़ेगी, क्योंकि मैं ये समझता हूँ कि जो कुछ पिछले 25-30 साल की मेहनत थी कि जिसमें किसी हद तक एक सिविलियन स्पेस क्रिएट की गई, पॉलिटिकल स्पेस क्रिएट की गई, कुछ ना कुछ सियासी अमल आगे चला, सियासी जमातों ने कुछ लर्न किया, जो मेन स्ट्रीम पॉलिटिकल जमातें थी उन्होंने मिसाल से जमहूरियत साइन किया, उसके बाद एक गवर्नमेंट ने अपने 5 साल पूरे किए, इलेक्शन हुए तो दूसरी गवर्नमेंट ने अपने 5 साल पूरे किए, तो जो तसलसल हुआ था उसमें ये उम्मीद थी बेहतरी की. अच्छा, फिर ये भी था जो नई न्यू सोशल मूवमेंट जिनको हम कहते हैं, चाहे वो पख्तूनख्वा की है, चाहे वो औरत मार्च है, चाहे वो पश्तून तहफ़्फ़ुज़ मूवमेंट है, चाहे तो वो तमाम इस कॉन्स्टिट्यूशनल लैंग्वेज में गुफ्तगू करना शुरू हो गए थे कि हमें अपने हुकूक आइन की रोशनी में चाहिए. तो उसको एक बहुत बड़ा धचका लगा है मेरे ख्याल में, और इन अवे चूंकि आइन की पामाली इस हद तक हुई है कि उस आइन पर अब एग्री करना और उस आइन को बहाल करना और उसको एक यूनिफाइड कंसेंसस का डॉक्यूमेंट बनाकर सियासी जद्दोजहद करना वो मुश्किल हो गया, नामुमकिन नहीं है. लेकिन अब मेरे ख्याल में ज्यादा बड़े चैलेंजेस हैं, क्योंकि पोलराइजेशन बेतहाशा है, सूबों में रिजेंटमेंट बेतहाशा है, जो एक मेन पोलिटिकल क्लास थी वो डिस्क्रेडिट हो चुकी है, जो लोग अक्सरियत में है वो उनकी रियासत बेजारी बढ़ रही है, उनका इदारों पर एतमाद खत्म हो रहा है, इदारे बहुत वायलेंटली रिएक्ट कर रहे हैं. तो ये जो आगे जो रोड नजर आ रही है फिर अगर तो जमहूरियत की बहाली के लिए, वो बहुत बम्पी है, मुश्किल है और शायद वायलेंट भी हो सकती है.
एक चीज लास्ट पे क्विकली अली, अगर आप बता सकें, नई हुकूमत से मसाइल कितने बेहतर होने के इम्कान है?
दरअसल नई हुकूमत तो शायद कांटों का ताज है, जो कोई भी इसीलिए अपने सिर पर रखने को तैयार नहीं है. बड़ी हद आई थिंक इसलिए आप देख रहे हैं कि तमाम जो भी पार्टीज हैं वो सूबाई हुकूमत लेने को तैयार हैं, क्योंकि उनको लगता है कि उस दायरा कार में रहकर वो कुछ ना कुछ आवाम के लिए, अपने वोटर्स के लिए कुछ कर सकते हैं. लेकिन जिस तरह के बहुत सख्त फैसले इस वक्त करना पड़ेंगे वफाकी सतह पर, उसका बोझ उठाने को कोई भी तैयार नहीं होगा. और जो भी ये बोझ उठाएगा और इसकी उसके जो झलक हमने पिछले 16 माह में देखी और जिसकी जो पॉलिटिकल कैपिटल जिस तरह से खर्च हुआ मुस्लिम लीग नून का, तो मेरे ख्याल में जो रहा सहा कैपिटल है वो भी खर्च
वो भी आप समझते हैं कि उसी पैटर्न पे जाएगा. बहुत शुक्रिया अली, वक्त की कमी, आइंदा किसी प्रोग्राम में इस डिस्कशन को आगे बढ़ाएंगे. बहुत शुक्रिया. इसी पर खत्म करते हैं आज का व्यू 360. स्टे सेफ और पाकिस्तान और खत्ते समेत दुनिया भर की अहम खबरों और दिलचस्प मालूमात के लिए आप हमारी वेबसाइट urdugio.com पर आ सकते हैं. ये सारा कंटेंट आपको मिलेगा हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर भी. अब तक के लिए इतना ही. असदुल्लाह खालिद को इजाजत दीजिए. खुदा हाफिज.
بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساورو هغه هغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو مونږ ته چې کله نیمګړی قصه ویل کیږي مونږ په باور بیلو د کڑکېچ په شیبو کې زمون خوبونه امیدونه او د غوړه سباوند د پاره زمون ارزوګانی آزادې میډیا ته اړتیا لري په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو د پاره خلک د خطر سره مخامخ کوي مونږ نړۍ سره یو ځای کوو او رښتیا سره په وست کوو په وایس اف امریکا کې مونږ تاسو ته پوره اکس درخایو
تاسو د ډي بي ویب پانا په خپل موبایلونو کې د ان ټی ایچ لینک اپ د لاري خلاصولی شئ د دې طریقې په تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شئ چې داغه اپ ډاونلوډ کړئ او له هغه ځایه څخه د ډي بي ویب پانا وګورئ
د ان ټی ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور پرانځئ او که له تاسو سره انډراید فون وي نو تاسو ګوګل ستور پرانځئ له هغه وروسته لټون کی ان ټی ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ په دویم پړاو د آی اګری تھنی کی کاږي او بیا د فلګ لاندې د کنیکټ تھنی کی کاږي او په دریم پړاو کې بیا د اوکی تھنی کی یا پټ کی کاږي له کنیکټ کېدو وروسته تاسو د دې وی پانا فرانسي او د خپل پخې فارونی وګورئ
او له هغه ځایه تاسو کولی شئ چې د خپل پخې ټول پروګرامونه ریپورتونه او لیکنه ولولئ او وګورئ
د بدلون په وخت کې کله چې نړۍ د غیر یقیني سره مخامخ کاری او کله چې مونږ ساورو هغه هغه شان نخ کاری چې څنګه وینو مونږ د رښتیا ولټون کوو مونږ ته چې کله نیمګړی قصه ویل کیږي مونږ په باور بیلو د کڑکېچ په شیبو کې زمون خوبونه امیدونه او د غوړه سباوند د پاره زمون ارزوګانې آزادې میډیا ته اړتیا لري په وایس اف امریکا کې مونږ تاسو ته داسې خبرونه راوړو چې د کتلو د پاره خلک د خطر سره مخامخ کوي مونږ نړۍ سره یو ځای کوو او رښتیا سره په وست کوو په وایس اف امریکا کې مونږ تاسو ته پوره اکس درخایو
تاسو د ډي بي ویب پانا په خپل موبایلونو کې د ان ټی ایچ لینک اپ د لاري خلاصولی شئ د دې طریقې په تاسو خو چې تاسو په آیفون او په انډراید فون باندې څنګه کولای شئ چې داغه اپ ډاونلوډ کړئ او له هغه ځایه څخه د ډي بي ویب پانا وګورئ
د ان ټی ایچ لینک اپ ډاونلوډولو لپاره که تاسو سره آیفون وي نو تاسو خپل اپل ستور پرانځئ او که له تاسو سره انډراید فون وي نو تاسو ګوګل ستور ترانځئ له هغه وروسته لټون کی ان ټی ایچ لینک ولیکئ او داغه اپ ډاونلوډ په دویم پړاو د آی اګری تھنی کی کاږي او بیا د فلګ لاندې د کنیکټ تھنی کی کاږي او په دریم پړاو کې بیا د اوکی تھنی کی یا پټ کی کاږي له کنیکټ کېدو وروسته تاسو د دې وی پانا فرانسي او د خپل پخې فارونی وګورئ
او له هغه ځایه تاسو کولی شئ چې د خپل پخې ټول پروګرامونه ریپورتونه او لیکنه ولولئ او وګورئ
Thank you. روایت امروز.
شنوندگان و بینندگان محترم برنامه رعایت امروز، با سلام و سپاس از همراهیتان در برنامه، موضوع امروز برنامه را به ختم نشست دوحه روی موضوعات مرتبط با افغانستان اختصاص دادیم و با مهمان برنامه که آقای ویس ناصری تحلیلگر امور سیاسی از افغانستان البته هستند و از جرمنی با ما خواهند بود، روی دستاورد این نشست، تاثیر عدم حضور طالبان در آن و روی اینکه آیا ملل متحد اجندا یا خاص و اهداف خاصی را که خواهان کسب از او در طول نشست بود به دست آورد یا خیر، و موضوع افغانها با شمول جامعه مدنی، اعضای جامعه مدنی و فعالین حقوق زنی که در این نشست شرکت کرده بودند در قبال نشست چی بود. این موضوعاتی است که به زودی با آقای ویس ناصری مهمان برنامه و بس میگیریم. البته قابل تذکر است که آقای آنتونیو گوترش در خطاب اختتامیه این نشست که امروز حوالی عصر به وقت دوحه ایراد شد، روی نکته تاکید کرد که علم حضور هیئت طالبان در این نشست تأثیر را بر مشروعیت این نشست از خود بر جای نگذاشته. و موضوع دوم، موضوع انتخاب نماینده ویژه از سوی ملل متحد برای رسیدگی به امور افغانستان است که البته ملل متحد خواهان انتخاب این نماینده است و افغانها هر کدام نظریات خاص خود را روی اینکه چه کسی ظرفیت و توانایی احرازی کرسی را داره و چه کسی را باید ملل متحد برای کرسی مد نظر بگیره، هم نظریات خاص خود را دارن، ولی که آیا ملل متحد به نظریات افغانها در قبال پر کردن کرسی احترام و اهمیت قائل خواهد شد یا نه، این هم موضوعی است که باز هم تحلیل از او را از مهمان برنامه می‌شنویم. آقای ناصری، خدا کنه که در لاین با ما باشین. با سلام به شما، سپاس از وقتتون.
عرض سلام ادب دارم بانو روزبی، خدمت حضور شما، همکاران تخنیکیتان و تمام شنوندهای خوبتان در سرتاسر جهان.
ممنون و سپاس از حضورتان در برنامه. آقای ناصری، من مطمئن هستم که من از یک تحلیلگران امور افغانستان، تعاملات در دوحه از نزدیک شما در حال تعقیب کردن هستین. البته این نشست روز شنبه آغاز شده، امروز با خطاب آقای آنتونیو گوترش منشی عمومی سازمان ملل متحد خاتمه پیدا کرد. افغان ها در شهرهای مختلف به شمول اسلام آباد در پاکستان، در آلمان، در چند شهر کانادا اعتراض های مدنی را راه اندازی کرده بودند که هدف از او جلب توجه جهان به موضوع طالبان بود و در قطعنامه نهایی اعتراض ها تاکید کردند که تعامل که جهان باید با اعتیاد در قبال تعامل با حکومت طالبان پیش بره و ایره تعامل، هر گونه تعامل بی قید و شرط با حکومت طالبان خطرناک خواندن. آقای گوترش در خطابه خود دو نکته برجسته داشت آقای ناصری. یکی که بیان داشت که عدم حضور طالبان در این نشست بر مشروعیت و دستاورد نشست تأثیر نداشته، و نکته دومی بود که ملل متحد به زودی نشست دور سوم مشابه به این نشست را دایر میکنه و موضوع انتخاب نماینده ویژه ملل متحد مطرح شد در امور افغانستان. برداشت کلی شما از دستاورد این نشست سه روزه در دوحه چیست و به نظر شما یا ملل متحد به اهداف و به خواسته هایی که داشت با تدویر نشست رسیده یا خیر؟ و ای که آقای گوترش گفت که عدم حضور طالبان هیچ تأثیری بر این نشست نداشته، تا چه حد از بی‌اعتنایی ملل متحد به طالبان نمایندگی میکنه؟
بله، عدم حضور طالبان با این جمله زیبای آقای گوترش که گفت که ما خواست های طالبان رو نپذیرفتیم. دو خواستی که اونا داشتن از ما، یکی ای بود که ما فقط نماینده مردم افغانستان هستیم و هیچ کسی دیگه را شما اجازه ندین که به نمایندگی از مردم افغانستان اونجا حضور داشته باشه، و دوم ما میخواهیم که شما ما را به شکل رسمی به رسمیت بشناسین و به حساب تعامل دیجور و قانونمند با ما کنین، که گفتی نوع از شناخت بین‌المللی بود و ما این را رد کردیم. به نظر ما نیامدن طالب ها و آمدن پنج عضو جامعه مدنی، اینا که قسم انتخاب شدن و کی بدن، صرف نظر از اینا و تفاوت های فکری از اینا، ولی حضور افراد از جامعه افغانستان، جامعه متکثر افغانستان، زنان و مردان افغانستان، شخصیت های سیاسی و فعال مدنی و همچنان مطبوعاتی، این نشان دهنده پیروزی مردم افغانستان و شکست طالبان هست. و حضور این پنج نفر و به خاطر حضور از اینا، عدم حضور طالبان، پیروزی ملت ما هست. نماینده های مردم افغانستان حضور داشتن، زنان و مردان افغانستان، دختران مبارز افغانستان، و در عین زمان طالب به خاطر حضور مردم افغانستان و چهره های متفاوت سیاسی، عدم حضورشان و اصرار به این که ما همو انحصار قدرت و همو به حساب تعمیل ایدولوژی و قرائت خود را به ملت افغانستان میخواییم بر جهان هم تعمیل کنیم، همو مقوله بسیار زیبا و عرف طنزآمیز آقای گوترش است که گفتی موضوع مرغ و تخم مرغ است، که طالبان میگن که این موضوع حقوق بشر و به حساب خاص جهان بزنس ما نیست یا علاقه ما نیست و با این ارزش نمیتیم، ولی ما شکر برسمیت بشناسیم و این هرگز امکان نداره. و بار آینده و باز هم به شکل طنزآمیز و یعنی واقعا در تمام صحبت های آقای گوترش چندین بار به شکل طنزآمیز و مسخره ساختن طالب ها، آقای گوترش گفت که ما ادامه میتیم گفتگوها را و امیدوار هستیم گفتگوهای طلاق نباشه بلکه تفاهم باشه، و طالب ها باید بدانن که در این بار هم و بار آینده هم ما با تمام اطراف میخواییم صحبت کنیم و موقف روسیه را به حساب انتقاد کرد و گفت که عدم مذاکره با مخالفین طالب ها کدام فضیلت نیست، بلکه باید اطراف مختلف جامعه افغانستان با ایشان صحبت شد. طالب ها یک گوشی از واقعیت افغانستان است، نه کل افغانستان.
شما موضوعات و نکات بسیار خوبی را از گفته های آقای گوترش روش تاکید کردین. حکومت طالب از بد و آغاز به کار حدود دو سال و اند قبل به عدم داشتن ظرفیت در حکومت داری، به ابتدایی بودن مشیشان وقتی صحبت از برخورد با جامعه جهانی به میان میای متهم شدن، و اینا در عرصه سیاست، در عرصه حکومت داری، در عرصه اداره یک کشور، یک نفوذ، در عرصه داشتن روابط بین المللی، در عرصه داشتن حفظ دیپلماسی با در نظر داشتن وضعیت افغانستان و غیره، بسیار به نوع نگران کننده، نه تجربه دارن و نه هم ظرفیت و به نوع عقب مانده هستند. و طوری که شما گفتین، آقای گوترش هم با تمسخر چندین بار از موضع حکومت طالبان در قبال درخواست هایی که ملل متحد از اونا داشته یاد کرد. به نظر شما تا چه حد ای، و البته یکی از گفته های دیگه برجسته آقای گوترشی بود که از یک حکومت طالبان خواهانه ای است که مشروع تلقی شده و از یک جانب دیگه نمیخواد تن به خواست های جامعه جهانی بده، که شرط اول کسب مشروعیت است، یعنی یک امر ساده را طالبان به او بی‌اعتنایی میکنن. طالبان قبل از آغاز این نشست طی تماس هایی که با ملل متحد داشتن از ملل متحد خواسته بودند که از هیئت طالبان و نیست نماینده مردم افغانستان و یک حکومت مردم افغانستان در این نشست یادآوری شده و اینکه اونا باید از مردم نمایندگی کنن و نه کسای دیگه که قرار است به این نشست میان. و آقای گوترش همچنان تذکر داد که در نامه دیگه که احتمالاً یک خواست مشابه به این ممکن طالبان او را مطرح کرده باشن، با آقای گوترش رسیده که آقای گوترش البته خواست طالبان را در این نامه افشا نکرد، ولی گفت که خواستی را که کرده بودن تیم نقض آشکار از حقوق دیگه مردم افغانستان است. و نظر شما این عدم حرفه‌ای بودن حکومت طالبان در برخورد با جامعه جهانی به خصوص در بخش دیپلماسی، یعنی طالبان حس میکنن که اینا با زور و با ارعاب و با تخویف میتونن جامعه جهانی را وادار به دریافت اهداف و کسب خواستای خود کنن، این تا شاید به ضرر حکومت طالبان است؟ به نظر شما تا شاید یک حکومت سبتی ابتدایی از اینا در انظار عامه و در انظار نهادهای مهم مثل ملل متحد میسازم؟
ما متاسفانه طالبای ارزش برای حکومت داری، نظام ساختن، عرض خدمات و همو قبول مسئولیت یک نظام و حکومت ندارن، نه ظرفیتش دارن و نه تصمیمش و شاید تا حدود اجازه شه به خاطر کمی بازیره که در دوحه بران داختن با همکاری روسا، چینایی ها و ایرانی ها. و سخنگوی طالبا در دوحه آقای قومی بود، حسن کاظمی قومی، همو سفیر ایران و یکی از کسانی که از سپاه و از قدس ایران نمایندگی میکنه، یک آدم استخباراتی است، در عراق هم در افغانستان هم در گذشته و در هرات سرکنسول بوده. آقای قومی به نمایندگی از طالبا حرف میزد، یک بار گفت که طالبا دو شرط داره که باید عملی شود و در دوحه هم به شدت به خاطر عدم تصمیم جهانی به خاطر تعیین یک نماینده فعالیت کرد و خواست که گفت که مشکل افغانستان است که خارجی یادش مداخله نکنه، ولی نفهمید که خودش تابعیت افغانستان نداره. متاسفانه بازی استخباراتی، بازی رقابت های منطقوی و جهانی، ولی با تمام معنا همی که سفیر چین، نماینده دائمی چین در این جلسه گفت که حکومت سرپرست تا وقتی که کابینه همشمول نداشته باشه و تا که مسائل تروریسم حل نشه ما اون را به رسمیت نمیشناسیم، و این نشان میده که با وجود که سفیر چین در سفیر طالبان را در چین خود رئیس جمهور به حساب اعتباط نامش گرفت، با وجود از آن در این جلسه گفتن که تا که همی توسعه سیاسی صورت نگیره، با وجود حمایت چین و روسیه و ایران از طالبان باز هم یک کشورها حاضر نیست که امارت اسلامی رو به رسمیت بشناسه. به نظر من شکست طالبان در دوحه مشهود بود و جهان تصمیم گرفته که با طالب فقط من حیث یک دولت غیر مشروع تعامل داشته باشه و برای کسب مشروعیت باید اول مشروعیت ملی ایجاد شه و باز مشروعیت بین المللی.
در قبال کسان دیگه که در این نشست البته علاوه بر اعضای جامعه مدنی حاضر بودن، حدود بیش از 20 الی 25 عضو و نماینده کشورهای خارجی در نشست شرکت داشتن از سازمان‌های بین المللی، ولی در این میان روسیه و نوع خبرساز شده، یعنی روسیه از ملاقات با اعضای جامعه مدنی خودداری کرده و همچنان از ملل متحد خواسته بود تا با اونا ملاقات نکنه، ولی آنتونیو گوترش در گفته‌های خود تذکر داد که ملاقات با اعضای جامعه مدنی افغانستان برای ملل متحد مهم است و اونا خواست روسیه را رد کردند. بنابر روسیه البته یک موضع بسیار آشکار در همنوایی با حکومت طالبان داره، برای میخای خلای عدم حضور ایالات متحده در افغانستان را با نزدیکی با طالبان پر کنه. این برداشت شما در قبال نظریه روسیه چیست در این نشست؟
ببینین دو هفته پیشتر آقای سرگی لاوروف وزیر خارجه روسیه در نشست در داووس سوئیس و همچنان در مسکو تکرارن گفت که حکومت طالبان و یا امارت اسلامی طالبان نمایندگی از یک قوم میکنه، تنوع سیاسی نداره و تا زمانی که تنوع سیاسی نباشه، حتی نام گرفت که باید با مخالفین سیاسیتان، با احمد مسعود، با آقای حامد کرزی و عبدالله باید مذاکره کنین، شما باید با مخالفین نظامیتان مذاکره کنین و تمام اقوام افغانستان در حکومت سهم بگیره و موقف سری و روشن روسیه بود. و همچنان در کنفرانس نشست امنیتی کشورهای آسیای میانه یک هفته قبل از این از موضوع رشد تروریسم و تهدیداتی که از تروریسم میشه در افغانستان گفته شد. بنابراین روسا فقط خواستن در کنفرانس دوحه انتقام کنفرانس نشست امنیتی مونیخ بگیرن که در اونجا تمام به حساب فشارها و تمام انتقادات بر مخصوصا بعد از کشته شدن ناوالنی، اما آقای ناوالنی را که منتقد سرسخت پوتین بود در کنفرانس و خانم از او آمد و تمام انتقادهای تمام نشست مونیخ بر ضد پوتین بود، اینا خواستن در کنفرانس دوحه یک نوع نشان بدن که ما میتونیم از طالب و از گروه های تروریستی که در افغانستان است ما هم استفاده کنیم و حمایت کنیم، در حالی که خود روسا از عدم ثبات و استقرار سیاسی در افغانستان، از افراطیت مذهبی، از صدور تروریسم و صدور گروه های تروریستی که امنیت کشورهای آسیای میانه و روسیه تهدید میکنه در حراس هستن و آقای سرگی لاوروف به شدت و به صراحت اعلان کرد که ما امارت اسلامی رو به رسمیت نمیشناسیم تا که تغییر نکنم و تنوع سیاسی دهش نباشه.
بله، خب طوری که شما گفتین روسیه تنها شرطی را که برای به مشروع شناختن حکومت طالبان تعیین کرده ای است که حکومت طالبان باید همه شمول باشن و از تمام اقشار افغانستان نمایندگی کنن، ولی روی موضوعات مرتبط به تخطی از حقوق بشر، حقوق زنا، درخواست روسیه از طالبا چیزی گنجانیده نشده. شاید به نوعی طوری که شما گفتین به دلیل موضع خود روسیه باشه که اونا هم مخالفین سیاسی خود مثل آقای ناولانی و غیره تحت پیگرد قرار میتن و این برخوردهای مغایر با معیارهای حقوق بشر ممکن برای روسیه چیز تازه‌ای نباشه. ولی روسیه قدرت ویتو را هم در شورای امنیت ملل متحد دارست و چین نیست. به نظر شما تا چه حد ای دو قدرت یا ای دو کشوری که دارای حق ویتو یا رأی نفت در شورای امنیت ملل متحد هست میتونن تا موزه ها و تصامیم جدیتر ملل متحد را به سمت طالبا خونسا بنن؟
خیر نیم، من فکر میکنم یک اجماع اعلان نشده جهانی در سطح جهان در دو نیم سال گذشته وجود داشت، مثل که سفیر دائمی چین در ملل متحد در شورای امنیت گفت که دو سال و نیم گذشته یک اجماع اعلان نشده بود و ما امیدوار هستیم که ادامه پیدا کنه. روسا با تمام رقابت ها و دشمنی ها و جنگ اوکراین و مخالفت هایی که با امریکا و طرحهای امریکا و غیره داشته باشه، در ارتباط با شناخت بین‌المللی و شناخت رسمی طالب ها عین موضوعی را دارن که دیگه کشورها داره، تمام جهان به شمول چین، روسیه، اینا تا حد پیش نمیرن که طالبان را به رسمیت بشناسن، فقط من حیث یک عربی سیاسی و ابزار سیاسی از اونا استفاده میکنن در رقابت ها. ولی اما قدری که تشویشی را که روسا از تولات افغانستان دارن شاید امریکایی ها نداشته باشن به خاطر نزدیک بودن به افغانستان و هم پیمانی و هم خانی با تمام کشورهای آسیای میانه، بنابراین روسا از تولات افغانستان زیادتر در حراس هستن. فرار امریکا، جنگ افغانستان، تخلیه نظامی و سپردن قدرت بر طالب ها و گفتی آقای ترامپ 7 میلیارد سلاح دست نخورده به طالب ها، این روسا فکر میکنن که یک تلکی در افغانستان برای روسا، برای چینایی ها، برای هند و پاکستان امریکا گذاشته و با قدرت رسیدن طالب و کمک های اقتصادی و نقدی که 8 میلیون در روز برای طالب داده میشه شاید بازی امریکا باشه. بنابراین روسا و چینایی ها به او اندازه با طالب اعتماد نمیکنن که به رسمیت بشناسن و هز حقی ویتوی خود استفاده کنند و بر ضد تصامیم شورای امنیت.
حتمی نیست که حق هدف، یعنی این است که تصمیم ملل متحد اگه بخواین به مشروعیت بشناسن، بلکه اگر ملل متحد بالفرض بخواد تصمیم جدی تری را در قبال طالبان بگیره، مثلا در قبال ارائه امدادهای بشری به افغانستان شرایط بهتر را وضع کنه، یا یک موضوع جدی تر، به نظر شما احتمال پذیر نیست که روسیه و دیگر و همچنین چین مانع تصامیم جدی ملل متحد در قبال، چرا که ملل متحد همچنان تحت انتقاد هم از جانب به خصوص افغانا قرار داره به دلیل موضع نرمتری از طریق یوناما که در افغانستان در قبال طالبان اتخاذ کردن؟
بله، ملل متحد ناگزیر است که با طالبان همکاری کنند به خاطر رساندن کمک برای 28 میلیون انسان که زیر خط فقر است.
بله.
و افغانستان به یک بحران شدید انسانی، اقتصادی و یک فروپاشی کامل مواجه است. بله. مسئولیت های ملل متحد در افغانستان بسیار زیاد است و بسیار کشورها شوکه شدند بعد از فرار و تخلیه افغانستان توسط ناتو و یک شب از قوت افغانستان و نظام که 350 هزار نیروی نظامی داشت و غیره. بنابراین ملل متحد یک سیاست بخورنمی و سیاست بشکست و نریخته پیش گرفت. آقای گوترش امروز امین مثال رکداد که مرغ و تخم ایره نشان داد که طالب ها از ما چیزی را میخواین که ما نمیتونیم عملی کنیم و جهان تصمیم گرفته. بنابراین من فکر میکنم با تمام رقابت هایی که در سطح منطقه و جهان است، تمام کشورهای اسلامی، غیر اسلامی، کشورهای منطقه و کشورهای جهان، امروز خبر خوبی ای بود که موقف هند و پاکستان در قسمت طالب ها و نماینده دائمی بسیار نزدیک بود و این نشان دهنده از این است که با تمام رقابت هایی که در سطح جهان است، کشورهای منطقه متوجه از این هستند که افغانستان نباید بیشتر از این لانه تروریسم باشه، لانه مواد مخدر و افراطیت باشه. و طالب ها به نظر من با نامدنشان شکست خوردن، با حضور نماینده های جامعه مدنی شکست خوردن و اینکه آقای گوترش 5 نماینده نماینده جامعه مدنی را ترجیح داد به آمدن طالب ها و خواستشان قبول نکرد و یک سیلی سیاسی بر روشان زد. این به نظر من بزرگترین شکست طالب ها بود و همی که روس ها و چینایی ها در این کنفرانس هم ویتو نکردن و یعنی کدام کار نکردن که باعث ازی شود که یعنی همو اعلامی آخر و یا قطعنامه آخر اینا هم مورد تایید قرار دادن که پنج شرط گذاشتن که عبارت از تعامل طالب ها و قبول تمام میثاق های بین المللی و کنوانسیون های بین المللی توسط طالب هاست. این خواسته که سابق جهان تکرار میکرد در این نشست نه روسا و نه دیگر در این قطعنامه مخالفت نکردن و صدور قطعنامه پیروزی است و خواسته هایی که در این قطعنامه صادر شده پیروزی جهان و ملت افغانستان است که طالب ها باید واقعا اگر میخواهند که عضو جامعه جهانی باشند و من حیث یک طرف قضیه باشند باید پابندی به حقوق بشر، پابندی به کنوانسیون های بین المللی، قوانین بین المللی، منشور سازمان ملل متحد غیره داشته باشند و همچنان دیگر چیزا خواسته شده. به نظر من عدم مخالفت روس ها و چینایی ها با این قطعنامه و همکاریشان و نشستشان نشان دهنده همو تعامل مثبت است. اینکه به خاطر نامدن طالب ها و یا دید و دید نکردن با پای نفر از اعضای جامعه مدنی نماینده روسا آقای زمیر کابلوف ننشست، این قدر کپ بسیار مهم نیست، بلکه عدم مخالفت روس و چین با این قطعنامه نشان می‌دهد که چین ها، روس، حتی ایران با همی تغییر سیاسی در افغانستان، یک تحول سیاسی در افغانستان، ایجاد یک دولت ملی و دولت مشروع و دولت فراگیر افغانی داره و خاص از اینا با خاص امریکا و ناتو و اتحادیه اروپا و کشورهای اسلامی هیچ فرق نداره.
بله، صحبت عمده و مهم دیگه که در صحبت‌های آقای گوترش مطرح شد است که ملل متحد به شکل جدی روی انتخاب یک نماینده ویژه در امور افغانستان غور میکنه. افغان‌ها نگران از این هستند که نماینده باید فرد باشه که از اوضاع افغانستان کاملا واقف باشه، از حساسیت‌هایی که در افغانستان وجود داره و بتونه به نوع راه حل‌هایی را پیشنهاد کنه که به نوع به بهبود اوضاع در افغانستان بیانجامه. گرچه آقای گوترش روی ای که چه کسای احتمالاً کاندید کسبی کرسی هستن معلومات نداد، ولی در کنفرانس مطبوعاتی خود بیان داشت که اونا در حالت مشوره گیری و رایزنی روی ازی هستن که چه فردی باید به این مقام برگمارده شود. به نظر شما اهمیت انتخابی فرد در قبال تصامیم ملل متحد که میتونه روی کشورهای دیگه هم تاثیرگذار باشه، میتونه موثر باشه و به نظر شما ملل متحد گزینه درستی را انتخاب خواهد کرد؟ اکثر افغان‌ها برای حساب هستن که یک سیاست مدار با تجربه افغان میتونه کرسی را احراز کنه، ولی احتمال از او اندک به نظر میرسه. برداشت شما از این تصمیم ملل متحد چیست؟
متاسفانه ما در افغانستان سیاستمدار با تجربه ای را که واقعا هم پذیرش ملی داشته باشه و هم پذیرش بین المللی فعلا در افغانستان نداریم. متاسفانه اگر پذیرش ملی داشته باشه باز شناخت بین المللی نداره. فکر میکنم بعد از رایزنی های زیاد همی خود آقای فریدون اوغلو که تهیه کننده همی متن بسیار تاریخی گزارش مفصل و مستقل سازمان ملل متحد است، یک زمان نماینده دائمی ترکیه در ملل متحد بود و یک مدت کوتاه هم به عنوان وزیر خارجه ترکیه ایفای نقش کرده و بسیار یک دیپلمات ورزیده و متین و یک دیپلمات بسیار با اندیشه های فراغ است، با وجودی که به این گزارش خود یک اندازه طالب ها را تمجید هم کرده، ولی به خاطر به حساب معمو رشوت های سیاسی که به طالب ها دادن که اونا را در می پروسه شامل بسازه، به خاطر که اگر ما بخوایم یا نخواهیم متاسفانه طالب ها به اساس هر دسیسه و توطئه که در سطح جهان بود، امریکا بود، توافقنامه پنهانی دوحه بود و در پشت درهای بسته آقای خلیلزاد 18 ماه برای انتقال قدرت فعالیت کرد و دو روز هم گفت که طالب ها همه جای گرفتن، به ما وعده کردن که کابل نمیگیریم و این گرفتن کابل یعنی یک دسیسه کلان است به قدرت رسیدن دوباره طالب ها. با تمام این مسائل ما باید قبول کنیم که امروز متاسفانه طالب ها مسلط هستند در افغانستان و حاکمیت سیاسی و نظامی افغانستان پیششان است، ای که مشروع هستند و یا نیستند بحث علاید است. بناهن انتخاب آقای فریدون سمیلی اوغلو من حیث نمایندی مسلمان یک کشور همسایه که با همه مسائل افغانستان آشنایی داره، با زبانهای افغانستان هم نسبتا آشنایی داره و یک تجربه قوی در سازمان ملل متحد داره و در میان کشورهای اسلامی، من فکر میکنم در نتیجه آخر همون خواست کشورها خواهد همی باشه و مردم افغانستان که یک کسی باشه که با قضایای کشورهای اسلامی آشنا باشه، یک دیپلمات کارکشته باشه، باشناخته باشه که در سطح جهان و خود آقای سنیلی اوغلو به نظر من همی گزارشش و همی فعالیتاش و همی رفت آمدی که با طالبها داشته و با مخالفین طالبها بالاخره شاید در انتخاب آقای سنیلی اوغلو بیشتر تمرکز شود تا با دیگه سیاست مدارایی که از اروپا بیاین یا از کدام کشور دیگه. ولی خود افغان ها متاسفانه خانم روزوی ما در سطح افغانستان شخصیتی را نداریم که قابل پذیرش به همه اطراف باشه.
بله خب گزینه انتخاب افراد و تجربه از اونها هم مطرح است خانم روزاتون بایف، هم از گذشته می از کشور اسلامی و غیره، ولی اکثر افغان ها با برخی گفتهای از او موافق نبودن، گرچه یک خانم است. به حال آقای اوغلو طوری که شما تاکید کردین ترکیه هم برخی سیاستمدارهای افراطی را داره که به سمت طالبان متمایل هستند. به نظر شما گذشته و گزینه و نوعیت فکری افراد هم که انتخاب میشه میتونه تحت تاثیر کشوری باشه که از اون میان، با وجود از اینکه با ملل متحد هم کار میکنن، به نظر شما آقای اوغلو گزینه خوب است برای این مقام؟
میبینین ترکیه و خود ترک ها و ساختار سیاسی که در ترکیه هست پلورالیسم سیاسی را دارن، انتخابات دارن و رقابت های انتخاباتی دارن، صندوق رای دارن، آزادی بیان دارن تا حدود و یعنی یک کشور بسیار پیشرفته و مهم هم در سطح نظامی و سیاسی و مخصوصا اقتصادی از پیشرفت عظیم کرده ترکیه و خاص ترکیه در تمام دو سال گذشته، دو نیم سال گذشته و می گزارش آقای سنیلی اوغلو هم دوبار تکرار تأکید میکنه بر چی؟ بر رعایت حقوق بشر، بر مظالم حقوقی که طالبان انجام میدن و ساختار قومی اتنیکی و سیاسی و تنوع سیاسی در افغانستان. یعنی پیشنهادهایی را که آقای سنیلی اوغلو میکنه برای راه حل سیاسی افغانستان یک نقشه راه واقعا منطقی هست و خواسته هایی را که برای تشکیل یک حکومت ملی و فراگیر و همه شمول داره در بی گزارش گفته شده و آقای اردوغان و ترکیه در کنار دیگر کشورها همیشه خواهان یک تغییر سیاسی در افغانستان هستند، با وجودی که با طالبان تعامل میکنند ولی برسمیت نمیشناسند.
آقای نصری بله وقت بسیار کم است. آقای گوترش گفت که در سوم این نشست هم دایر میشه، برداشت شما شیست؟ آیا در این دور نمایندی ویژه اعلام خواهد شد و طالبان حضور خواهند یافت یا خیر؟
من فکر میکنم که دور دوم و دور سیوم و دور چهارم هم دایر خواهد شد و آقای گوترش گفت که ما یک گزینه را و یک پروسی را با شتاب شروع میکنیم و تصمیم گرفته شده که به زودی ما یک جلسه دیگه هم دایر کنیم و ما پیشنهاد خود و طرحم و مسائل خود به شورای امنیت میتم. یعنی در این جلسه که یک آغاز یک گفتمان بود شروع شده و انتخاب نماینده دائمی در جلسات بعدی میشه که در جلسه سیوم شوه یا چهارم شوه، ولی نفس گپ همی است که ملل متحد و جهان و کشورهای قدرتمند تصمیم دارند که یک تغییر سیاسی در افغانستان صورت بگیره و به این ترتیب نه قدرت سیاسی و نظامی به دست یک گروه و یک قوم باشه، بلکه یک تغییر سیاسی برای رعایت حقوق بشر، برای پابندی یک دولت به کنوانسیون ها و میثاق‌های بین‌المللی، رعایت حقوق بشر و زنان و دختران
بله.
و همه مهم‌تر تشکیل یک حکومتی که تنوع سیاسی، قومی، مذهبی و همه چیزهای افغانستان داشته باشه. بنابراین امروز تصامیم جهان مخالفت با ادامه حاکمیت و حکومت به نام امارت اسلامی طالب ها بود که جایی جهان همه موافق بودند و این قطعنامه نشان دهنده انزجار و نفرت و نارضایتی جهان از طالب و امارت اسلامی شده است.
ممنون و سپاس از وقتتان آقای ویس ناصری تلگر امور سیاسی که با ما بودین و برداشت خود را از ختم نشست سه روزه دوحه از سخنان منشی عمومی سازمان ملل متحد و به طور کل واکنش افغان ها به او باش بیننده ها و شنونده های برنامه روایت امروز در میان گذاشتین. سپاس از وقتتان، سپاس از شنونده و بیننده هایی که در طول برنامه با ما بودن و این بحث را دنبال کردن. همکاران در بخش دریو پس شوتال از آت دیگه برنامه را باز هم با تحولات افغانستان و جان، موضوعات روز، تحلیل ها، خبرها و مصاحبه های ادامه میتن. باز هم سپاس از همراهی همه شما.